بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين سيدنا ونبينا وحبيبنا وشفيعنا محمد وآله وأصحابه أجمعين أما بعد فعن أنس رضي الله تعالى عنه قال قال النبي صلى الله تعالى عليه وسلم المرأة إذا صلت خمسها وصامت شهرها وأحسنت فرجها وأطاعت بالها فلتدخل من أي أبواب الجنة شاءت. یہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کا ایک ارشاد ہے جس کو نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے خادم خاص حضرت انس رضی اللہ تعالیٰ عنہ نقل فرما رہے ہیں. فرماتے ہیں کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ارشاد فرمایا کہ عورت جب پانچ وقت کی نماز پڑھ لے اور مہینے بھر کے یعنی رمضان کے روزے رکھ لے اور اپنی پاک دامنی کی حفاظت کر لے اور اپنے شوہر کی اطاعت و فرما برداری کر لے تو وہ جنت کے جس دروازے چاہے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے عورتوں کے لیے جنت میں جانے کا بہت آسان اور مختصر نسخہ ارشاد فرمایا ہے. اس میں ایک پہلا جز جو ہے وہ تو ہے کہ پانچ وقت کی نماز پڑھ لے. ویسے نماز یہ اسلام میں بڑی اہمیت کی حامل ہے, اس کی بڑی تاکید کی گئی ہے قرآن میں بھی حدیث میں بھی. 70 سے زیادہ مقامات ہیں جہاں قرآن پاک میں نماز کا گویا حکم دیا گیا ہے, تاکید کی گئی ہے, اس کی اہمیت کی طرف اشارہ کیا گیا ہے. اور نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے بھی اپنے ارشادات کے ذریعے سے نماز کی بڑی اہمیت بیان فرمائی, اس کی تاکید فرمائی. مسلم شریف میں حضرت جابر رضی اللہ تعالیٰ عنہ کی روایت ہے کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ارشاد فرمایا کہ بندے اور کفر کے درمیان بس نماز کے چھوڑنے کا فاصلہ ہے, یعنی آدمی نماز چھوڑ دے تو کفر تک پہنچ جائے گا. اور حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کا یہ بھی ارشاد ہے الصلاۃ عماد الدین من اقامہا فقد اقام الدین ومن حدمہا فقد حدم الدین, کہ نماز جو ہے دین کا بنیادی ستون ہے. عماد اہل عرب کے ہاں خیموں کا بڑا رواج تھا. خیمہ جو لگایا جاتا ہے تو اس کے اندر بیچ میں ایک ستون کھڑا کیا جاتا ہے, پورا خیمہ اسی کے اوپر قائم ہوتا ہے. اگر وہ ستون گرا دیا جائے تو خیمہ گر جائے گا, ختم ہو جائے گا. تو نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نماز کو, اسلام کو گویا پورے دین اسلام کو ایک خیمے کے ساتھ تشبیہ دے کر اس کا جو بنیادی ستون ہے نماز اسی کو بتلا رہے ہیں کہ نماز اس کا بنیادی ستون ہے. گویا جو آدمی نماز کو قائم کرے گا اس نے اسلام کو قائم کیا, اور جس نے نماز کو گرا دیا ڈھے دیا اس نے اسلام کو ڈھے دیا. گویا پورے دین کی کا قائم ہونا اسی کے اوپر موقوف ہے. حضرت عمر رضی اللہ تعالیٰ عنہ نے اپنے دور خلافت میں اپنی مملکت اسلامیہ کے گورنروں اور حکام کے نام ایک سرکلر جاری کیا تھا. اس میں انہوں نے نماز سے متعلق بہت تاکید فرماتے ہوئے فرمایا ان اہم امورکم عندی الصلاۃ من حفظہا وحافظ علیہا حفظ دینہ ومن ضیعہا فول ما سماح ازیاو کہ یہ نہ تمہارے کاموں میں سب سے اہم میرے نزدیک جو ہے وہ نماز ہے. جو آدمی نماز کی حفاظت کرے گا, مطلب یہ ہے کہ نماز کو جس طرح ادا کرنا چاہیے اس کے مطابق ادا کرے گا. دیکھیے نماز کوئی معمولی کام نہیں ہے, بلکہ اس کو بڑی اہمیت کے ساتھ توجہ کے ساتھ ادا کرنے کی ضرورت ہے. خود نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے حضرات صحابہ رضوان اللہ تعالیٰ علیہ مجمعین کو بڑے اہتمام کے ساتھ نماز کا طریقہ سکھلایا, اور ساتھ ہی ساتھ اپنی زبان مبارک سے یہ تاکید فرمائی کہ صلوا کما رأیتمونی اصلی, کہ میں جس طرح نماز پڑھتا ہوں تم اسی کے مطابق نماز پڑھو. گویا عملی طریقہ بتلانے کے ساتھ ساتھ زبانی طور پر یہ تاکید بھی فرمائی. حضرات صحابہ رضوان اللہ تعالیٰ علیہ مجمعین نماز کے مختلف اجزاء اور پارٹس جو ہیں ان کو باقاعدہ حضرات لوگوں کے سامنے بڑے اہتمام سے بیان کیا کرتے تھے. حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہما انہوں نے ایک مرتبہ فرمایا اللہ وسلی بکم صلاۃ رسول اللہ صلی اللہ علیہ وسلم, کیا میں تم کو نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم والی نماز پڑھ کے نہ بتلاؤں. گویا لوگوں کو بڑے اہتمام سے یہ چیز سکھائی جا رہی. تشہد باقاعدہ حضرت عبداللہ بن مسعود فرماتے ہیں کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے میرا ہاتھ اپنے دست مبارک دونوں ہاتھوں کے درمیان لے کر مجھے تشہد سکھلایا. حضرت ابن مسعود لوگوں کو باقاعدہ تشہد یعنی التحیات سکھلایا کرتے تھے. آج ہم نماز کی ان چیزوں کو گویا اپنی غفلت اور جو ہے بے اعتنائی کی وجہ سے اور شریعت کے احکام کی اہمیت کو کم سمجھنے کی وجہ سے اس کی طرف توجہ نہیں کرتے. حضرات صحابہ بڑے بڑے صحابہ ان میں سے ایک ایک چیز کو بڑی اہمیت کے ساتھ لوگوں کے سامنے بیان کرتے تھے, سکھلاتے تھے. حضرت عثمان رضی اللہ تعالیٰ عنہ اپنے دور خلافت میں اتنی بڑی سلطنت کے مالک کہ ہم اور آپ تصور بھی نہیں کر سکتے. اس وقت دنیا کے بیسیوں ممالک پھیلے ہوئے ہیں, وہاں تک ان کی سلطنت تھی اپنے دور حکومت میں. اتنی بڑی حکومت کے وہ بادشاہ ہیں, پھر بھی کیا کر رہے ہیں. مدینہ منورہ میں ایک جگہ تھی عام جگہ مقاعد نامی, وہاں باقاعدہ اپنے خادم کے ذریعے سے وضو کا پانی منگوایا اور لوگوں کو نبی کریم صلی اللہ علیہ وسلم والا وضو کر کے بتلایا کہ نبی کریم صلی اللہ علیہ وسلم کس طرح وضو کرتے تھے. مطلب یہ ہے کہ حضرات صحابہ میں سے ہر ایک, حضرت علی رضی اللہ تعالیٰ عنہ کے متعلق ہے, اپنے دور خلافت میں وہاں کوفہ کے چوک میں رہبہ کوفہ میں بیٹھ کر باقاعدہ پانی منگوا کر انہوں نے وضو کر کے بتلایا. اتنے بڑے بڑے حضرات, حضرات گویا یہ خلفائے راشدین اور اپنے وقت کے بڑے بڑے بادشاہ ہونے کے باوجود نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی تعلیمات کو لوگوں تک پہنچانے کا اتنا زیادہ اہتمام کہ وہ تخت سلطنت پر ہیں, پھر بھی لوگوں کو بلا کر ان کے سامنے وضو کر کے وضو کا طریقہ نبی کریم صلی اللہ علیہ وسلم کو بتلاتے ہیں. گویا یہ نماز ایک ایسی چیز ہے جو سیکھنے سکھانے کی, ہمارے یہاں اس کا ماحول نہیں. بچے یا بچیاں جب مکتب میں جاتی ہیں اور مکتب میں اپنے استاد سے نماز کا جو طریقہ سیکھ لیا, بس اسی طریقے کو ہم لے کے پوری زندگی چلتے رہتے ہیں. حالانکہ سکھانے والے نے تو بڑے اہتمام سے برابر سکھایا تھا, لیکن چونکہ ہماری عمر اس وقت ایسی نہیں تھی کہ ان تمام چیزوں کو پورے اہتمام اور توجہ کے ساتھ سیکھ پاتے, اس لیے ہمارے سیکھنے میں کمی رہ جانے کی وجہ سے ہم اس کو جس طرح اس وقت کرتے رہے, بڑے ہونے کے بعد بھی زندگی بھر مرتے تک اسی طرح نماز پڑھتے رہتے ہیں, کبھی بھی جو ہے اپنی نماز کا جائزہ نہیں لیتے. ہمارے مکانوں کا حال یہ ہے, ایک دو سال ہو جاتے ہیں تو رینوویشن کے نام سے باقاعدہ हर चीज़ को नया बनाने की कोशिश करते हैं। नमाज के रिनोवेशन का हमें एहसास नहीं होता। हमें चाहिए कि गोया थोड़े थोड़े ज़माने के बाद आपस में मिल करके अपनी नमाजें एक दूसरे को बतलाएं, भाई मैं नमाज़ पढ़ता हूँ, ज़रा तुम देखो तो मेरी नमाज में कोई कमी तो नहीं है। इसी तरह वो पढ़े, आप पढ़ें, हर एक पढ़ करके दिखलाए और जो कमी हो उसकी तरफ जो है निशानदेही की जाए, उसको सुधारने का अहतमाम किया जाए। आदमी अपनी गफलत की वजह से वह कभी यूँ समझता है कि मैं सही पढ़ रहा हूँ, लेकिन जब किसी सही पढ़ने वाले को बतलाता है या जानकार के सामने उसको पेश करता है तो बतलाता है कि उसमें ये कमियाँ हैं। हज़रत मौलाना मुफ्ती मोहम्मद तकी साहब उस्मानी दामत बरकातहू अपने वालिद बुजुर्गवार हज़रत मुफ्ती मोहम्मद शफ़ी साहब रहमतुल्लाह अलैह का एक जुमला अजीब व गरीब नकल फरमाते हैं। वो फरमाते थे कि मुफ्ती शफ़ी साहब फरमाते थे कि कुरान हदीस पढ़ाते पढ़ाते और फतवे देते देते 60 साल हो गए, फिर भी नमाज के दौरान कभी ऐसी सूरत पेश आती है कि अब उसका हुक्म क्या, उसको मालूम करने के लिए नमाज के बाद बाकायदा किताबें खोल के देखना पड़ता है। और लोग हैं कि बस नमाज पढ़े चले जा रहे हैं, उनको कभी ये ख्याल भी नहीं आता कि मैं नमाज जो पढ़ रहा हूँ वाकईतन वो शरीयत की निगाह में बराबर और दुरुस्त है या नहीं। तो बहरहाल मैं अपनी बहनों से बेटियों से ख़ास तौर पर ये बता कहना चाहता हूँ कि आपके घर में नमाज के सीखने सिखाने का माहौल होना चाहिए। दो माहौल अलग अलग हैं, एक तो माहौल होना चाहिए नमाज के पढ़ने का और दूसरा माहौल होना चाहिए नमाज के सीखने सिखाने का। रोज़ाना हफ्ते में एक दिन ऐसा हो कि घर की बड़ी जो हैं वो अपनी बेटियों को बहुओं को और पोतियों नवासियों सब और जो है घर की मस्तूरात छोटी बड़ी उन सब को लेकर बैठे और बाकायदा शरीयत के अंदर नमाज किस तरह पढ़ी जाती है। वो खुद अगर वाकिफ़ नहीं है तो आपके समाज में, आपके माशरे में, आपके मोहल्ले में, आपकी बस्ती में ऐसी औरतें होंगी जो माशाल्लाह दीन से अच्छी तरह वाकिफ़ हैं, उनको बुलाकर उनको दरख्वास्त करें कि भाई हमको शरीयत के तरीक़े के मुताबिक तमाम फ़राइज़ वाजिबात सुनन मुस्तहबात आदाब सब का ख्याल करते हुए और मकरूहात से बचते हुए जैसी नमाज होनी चाहिए वैसी पढ़ के बतलाओ और हमको सिखलाओ। हर हफ्ते इसका बाकायदा एक ट्रेनिंग क्लास होना चाहिए, यानी गोया घर औरतें शौक़ और रगबत से इसको सीखें, ये माहौल भी हो ताकि हमारी बच्चियों को। वैसे घरों में नमाज पढ़ना हर बड़ी बड़ी औरतें जितनी भी है बालिग जिन पर नमाज फ़र्ज है वो नमाज का अहतमाम करें, खुद पढ़ें। नमाज जब खुद पढ़ेंगी तो उनको पढ़ता हुआ देखेंगी तो जो छोटी बच्चियां हैं घर के अंदर जो छोटी औलाद है जिनकी तालीम और तरबियत की जिम्मेदारी माँ बाप के ऊपर है वो इस मंजर को देख करके उनके दिलों में खुद ही नमाज का शौक़ पैदा होगा। आपने देखा होगा कि माँ जब नमाज के लिए नीयत बांधती है तो वो 2 साल का 2.5 साल का छोटा बच्चा जब इस मंजर को देखता है तो वो भी माँ को वजू करता हुआ देखा था, वो भी नल पर जा कर के ज़रा अपने तरीके से अपनी समझ के मुताबिक हाथ पांव धो कर के आकर माँ के बराबर में खड़ा हो जाता है। माँ जब रुकू में जाती है वो भी रुकू करता है और सद्दे में जाती है तो जानते हैं आप कि सद्दे का तरीक़ा उस बेचारे को मालूम नहीं, वो माँ के सद्दे को देख कर वो लेट जाता है सद्दे के अंदर। तो ये क्या है, ये तरबियत है। अगरचे अभी हमको उस पर हंसी भी आती है लेकिन हकीकत तो यह है कि यही वो चीज़ है जो आपके दिल आपके बच्चों के दिलों में नमाज की मोहब्बत पैदा करेगी। नमाज कोई मामूली चीज़ नहीं है। सैयदना हज़रत इब्राहीम अला नबीना वाली सलात व सलाम ने अल्लाह तबारक तआला से दुआ की थी जब अल्लाह के हुक्म पर अपनी बीवी हज़रत हाजरा अलैहि सलाम और अपने साहबजादे हज़रत इस्माईल अला नबीना वाली सलात व सलाम जो उस वक्त दूध पीते बच्चे थे इन दोनों माँ बेटे को जब वो आप वहाँ वादिय गैर जीरा जी ज़रा मक्का मुकर्रमा के उस हिस्से में जहाँ इस वक्त बैतुल्ला है वहाँ छोड़कर चले तो वापसी में आखिरी ऐसी जगह पर पहुँचे जहाँ उसके बाद वो नज़र नहीं आ पा सकते थे, वहाँ खड़े रहकर जो है उन्होंने अल्लाह ताला से दुआ की थी, रब इन्नी अस्कंतु मिन ज़ुर्रियती बिवादिन गैर ज़ी ज़रइन इंद बैतिकल محرم لیقیم الصلات، اے میرے پروردگار میں نے اپنی اولاد کو ایک ایسے علاقے میں جہاں کوئی سبزہ نہیں ہے، کوئی گویا اگنے والی چیز نہیں ہے، وہاں لا کر کے ٹھہرا دیا ہے. کیوں؟ لیقیم الصلات، تاکہ وہ نماز کو قائم کریں. آپ اندازہ لگائیں کہ اس وقت وہاں کوئی نہیں تھا، آج بھری بھری بستی میں اور آباد شہروں کے اندر ہم اپنے گھر میں اکیلے اپنی بیوی بچوں کو چھوڑ کر جانے میں ڈر محسوس کرتے ہیں کہ پتہ نہیں ہماری غیر حاضری میں کیا ہوگا. حالانکہ پورا شہر آباد ہے، وہاں تو ایک فرد نہیں تھا، مگر وہاں اللہ کے حکم سے حضرت ابراہیم اپنی بیوی اور اپنے بیٹے کو جو دودھ پیتا ہے چھوڑ کر جا رہے ہیں. کیا مقصد تھا؟ قرآن نے بیان کیا لیقیم الصلاۃ، تاکہ وہ نماز قائم کریں. حضرت ابراہیم علیہ نبینا علیہ الصلاۃ والسلام کی دعا ہے، رب اجعلنی مقیم الصلاۃ ومن ذریتی، اے میرے پروردگار تو مجھے نماز کا قائم کرنے والا بنا دے اور میری اولاد کو بھی نماز کا قائم کرنے والا بنا دے. قائم کرنا کا کیا مطلب؟ حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہما تو بہت جلیل القدر صحابی ہیں، وہ فرماتے ہیں کہ قرآن میں نماز کا جہاں بھی حکم دیا گیا وہاں یہ نہیں کہا گیا کہ صلوا، نماز پڑھو، بلکہ یوں کہا گیا اقیم الصلاۃ، نماز قائم کرو. گویا نماز کے سارے فرائض، واجبات، سنن، مستحبات، آداب، سب چیزوں کا خیال کرتے ہوئے نماز کو ادا کرنا، اسی کا نام ہے نا اقامت الصلاۃ. گویا ایک مومن کو نماز کے قائم کرنے کا پابند اور مکلف بنایا گیا ہے، اور اس کا طریقہ وہی ہوگا تو باقاعدہ اس کو سیکھا جائے گا. اس لیے میں اپنی بہنوں اور بیٹیوں کو خاص طور پر تاکید کرتا ہوں کہ اپنے گھروں میں نماز کے سیکھنے سکھانے کا ایک ماحول بنائیں، اور پڑھنے کا ماحول تو ہونا ہی چاہیے. ہر تمام وہ عورتیں جو بالغ ہیں اور جن کے اوپر نماز فرض ہے، وہ نماز کو پڑھنے کا اہتمام کریں. چونکہ عورتیں عام طور پر نماز کے معاملے میں بہت کاہلی اور سستی کا شکار ہوتی ہیں، اور اس کی ایک وجہ ہے. وجہ کیا ہے کہ عورتوں کو ہر مہینے میں جو ہے کچھ دن ایسے آتے ہیں جس میں ان کو وہ ماہواری سے واسطہ پڑتا ہے، اور ان دنوں میں چونکہ شریعت مطہرہ نے نماز کو جو ہے ساقط کر دیا ہے، اب وہ جو ہے ماہواری کا سلسلہ ہر مہینے میں 6 روز 7 روز 8 روز، اب وہ 8 روز جب نماز نہیں پڑھے گی، اس کے بعد پھر جب پاک ہو کر نماز پڑھنے کا وقت آئے گا تو 8 روز نماز نہ پڑھنے کی وجہ سے اس کے مزاج میں ایک کسل آ جاتا. اچھا خاصا وہ آدمی جو اپنے کاموں کو بہت مستعدی کے ساتھ اور بہت گویا ایکٹیویٹی کے ساتھ انجام دیتا ہے، وہ بھی جب وہ 8-10 روز کے لیے کوئی کام چھوڑ دے گا نا، تو جیسے سرے سے جب شروع کرنے کا وقت آئے گا تو اس کی طبیعت میں ایک سستی نمودار ہوتی ہے. تو اب یہ تو ہر مہینے واسطہ پڑتا ہے، اب اس کا مقابلہ کرنا ہے کوئی معمولی چیز نہیں ہے. اس لیے ہمارے اکابر نے اس مصیبت سے بچنے کا طریقہ یہ بتایا ہے کہ ماہواری کے زمانے میں بھی عورتیں جو ہے وہ نماز تو نہیں پڑھے گی، اس لیے کہ اس حالت میں، ناپاکی کی حالت میں دو چیزوں کی پابندی ہے، ممانعت ہے، نماز نہیں پڑھ سکتی اور قرآن پاک کی تلاوت نہیں کر سکتی. باقی تسبیح پڑھیں، تیسرا کلمہ، پہلا کلمہ، چوتھا کلمہ، دوسرا کلمہ اور درود شریف پڑھیں، استغفار پڑھیں، دعائیں کریں. تو گویا جو عورت ماہواری کے دنوں سے گزر رہی ہے، بھلے اس پر نماز فرض نہیں ہے، لیکن وہ جو ہے جب نماز کا وقت آئے گا تو ہمارے بزرگوں نے ایک طریقہ یہ بتلایا ہے کہ وہ وضو کر کے باقاعدہ، اگرچہ وہ وضو شریعہ اعتبار سے ایک طرف، جب وہ سلسلہ جاری ہے اس کا ماہواری کا تو وہ وضو نہیں، لیکن بہرحال ایک وضو کا گویا ایک ظاہری شکل اختیار کر کے پھر مصلی بچھا کر کے اس پر بیٹھ جائے، اور روزانہ جتنی دیر اس نماز کو پڑھنے میں لگتی تھی، فجر کی نماز پڑھنے میں 10 منٹ لگتے تھے، تو 10 منٹ وہ تسبیح لے کر جو ہے کلمے پڑھے گی، درود شریف پڑھے گی، استغفار پڑھے گی، دعا کرے گی. اسی طرح ظہر کے وقت، اسی طرح عصر، مغرب، عشاء کے وقت، گویا نماز کے اوقات کو جس طرح روزانہ پاکی کی حالت میں نماز پڑھنے کا اہتمام تھا، ماہواری کے زمانے میں نماز تو نہیں پڑھے گی لیکن ان نماز کو، ان اوقات کو گویا سنبھالنے کا اہتمام کرے گی. اور ویسے بھی نماز بھلے اس پر فرض نہ رہی ہو, واجب نہ رہی ہو ان دنوں میں, لیکن ایک مومن کا تعلق اللہ تعالیٰ کے ساتھ تو قائم رہنا چاہیے, وہ تو ختم نہ ہو. تو اس کا طریقہ یہی ہے کہ ان اوقات کے اندر باقاعدہ وضو جیسا وضو کر کے قبلہ کی طرف بیٹھ کر کے کچھ تسبیحات پڑھ لی جائیں, کچھ استغفار کر لیا جائے, کچھ درود شریف پڑھ لیا جائے اور پھر دعاؤں کا اہتمام کر لیا جائے. تو یہ اس کا فائدہ یہ ہوگا کہ یہ 8-10 روز کے اس دورانیے میں نماز جو بالکل چھوٹ جانے کی وجہ سے عورتوں کے مزاج میں جو سستی اور کاہلی آتی تھی وہ ختم ہو جائے گی, اور گویا جب پاک ہوں گی اور اس کے بعد نماز کا زمانہ آئے گا تو نماز پڑھنے میں طبیعت میں کوئی جو ہے رکاوٹ پیدا نہیں ہوگی. تو بہرحال میرے کہنے کا حاصل یہ ہے کہ یہ عورتوں میں نماز کے معاملے میں سستی طبعی طور پر جو ہوتی ہے اس کی وجہ یہ ہے. اس لیے آپ اپنے گھروں میں اس کا اہتمام کریں اور جو ہے نماز پابندی سے ہونی چاہیے, اور ویسے بھی نماز کے برکات ہیں مردوں تک کو جن کو اب نماز پڑھنے کا مسجد میں حکم دیا گیا ہے, ان کو بھی شریعت یہ کہتی ہے کہ آپ فرض نماز کے علاوہ باقی نمازیں نوافل وغیرہ گھر میں پڑھا کریں. اور اس کی وجہ بہت ساری وجوہات لکھی ہیں, ایک وجہ یہ بھی ہے کہ گھر میں نماز پڑھنے کی وجہ سے برکت ہوتی ہے, اللہ کی رحمت نازل ہوتی ہے, اور جو گھر جس میں نماز نہ پڑھی جائے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم جو ہے اس کو قبرستان سے تشبیہ دیتے ہیں. گھر میں بڑا نماز پڑھے گا تو اس کو نماز پڑھتا ہوا دیکھ کر چھوٹے نماز سیکھیں گے, گویا ایک بڑا عجیب و غریب ماحول ہوتا ہے, اور جو نماز پڑھتا ہے وہ اللہ کی حفاظت میں ہوتا ہے. اس لیے میں اپنی بہنوں بیٹیوں وغیرہ کو تاکیداً کہتا ہوں کہ وہ نماز کا اہتمام کریں, نماز کو معمولی نہ سمجھیں. آج ہمارے معاشرے میں غفلت کی وجہ سے نماز کی طرف سے جو بے اعتنائی اور بے پرواہی اختیار کی گئی ہے اس کا نتیجہ یہ ہے کہ بہت سی عورتیں ایسی ہیں جن کی نمازیں چھوٹ رہی ہیں, لیکن ان کو یہ خیال بھی نہیں کہ میں کتنی بڑی نعمت سے, کتنی بڑی اللہ کی گویا بڑی عظیم اللہ کے انعام سے اپنے آپ کو محروم کر رہی ہوں. اس لیے بہرحال نمازوں کا اہتمام اور نماز کو صحیح پڑھنے کے لیے جو طریقے اختیار کرنے چاہیے جو میں نے بتلایا وہ, اور روزانہ گھر کے اندر جو ہے نماز کا مذاکرہ اپنے اولاد کے ساتھ الگ سے. مجھے یاد ہے ہمارے بچپن میں ہمارے والد صاحب کا معمول یہ تھا, ان کی تربیت کا انداز, کہ وہ جب دسترخوان کھانے کا وقت آتا تھا دوپہر کو اور شام کو, تو کھانا ابھی لگنے میں دیر ہے, یعنی کھانا نکالنے میں 5-10 منٹ دیر ہے, تو والد صاحب پہلے اس سے پہلے ہی دسترخوان بچھوا کر بچوں کو بٹھا دیا کرتے تھے, اور 10 منٹ ابھی دیر ہے کھانا نکلنے میں, اتنی دیر میں بچوں سے نماز سنتے تھے, بھائی چلو تم ثنا سناؤ, تشہد سناؤ, درود سناؤ, رکوع میں کیا تسبیح پڑھی جاتی ہے, سجدے میں کیا تسبیح پڑھی جاتی ہے, روزانہ ان کا یہ معمول تھا. تو واقعہ یہ ہے کہ اس طرح کی تدبیریں گھروں میں اختیار کی جائیں گی تو اس گھر میں وہ ایک ماحول دینی قائم ہوگا. یہ ماحول کا قائم کرنا یہ تو ہمارا کام ہے, وہ کوئی بنا بنایا آسمان سے اترتا نہیں ہے اور بارش کی طرح برستا نہیں ہے, ہمیں محنت کرنی پڑے گی. آپ بڑی عورتیں جو ہے گھر کی ذمہ دار ہیں, ان ذمہ دار ہونے کی حیثیت سے آپ کا فریضہ ہے اور آپ کی ڈیوٹی ہے کہ آپ اپنے گھروں کے اندر ایسے ماحول کو پیدا کرنے کے لیے کوشش کریں, اور ایسی دیندار عورتیں جو دین کی صحیح تعلیم دے دیا کرتی ہیں ان کو اپنے گھر بلا کر کے ان کے ذریعے سے اپنے گھر کی جو دوسری مستورات ہیں ان کے سامنے بات کرائیں تاکہ ان چیزوں کی اہمیت ظاہر ہو, قرآن پاک کی تلاوت کا اہتمام ہو, تسبیحات کا اہتمام ہو, صبح جلدی اٹھ کر, بلکہ یہ اہتمام ہونا چاہیے کہ تہجد پڑھنے, بڑی عورتیں جو ہیں ان کو تو خود تہجد کا بھی اہتمام کرنا چاہیے, اور بالکل آخری وقت میں صبح صادق سے اگر آدھ گھنٹہ پہلے بھی اٹھ جائیں وضو وغیرہ کر کے 2-4 رکعت تہجد کا موقع مل جائے گا, اور پھر صبح صادق ہوتے ہی فجر کی نماز بھی اطمینان سے ادا کر سکتی ہیں. تو بہرحال یہ نماز کا پڑھنا, حضور صلی اللہ علیہ وسلم فرماتے ہیں المرأۃ اذا صلت خمسہا, عورت جب اپنے 5 وقت کی نماز پڑھ لے. پڑھنے کا مطلب وہی جو بھی میں نے بتلایا کہ اس کا جو طریقہ ہے اس کے مطابق اس کا اہتمام کیا جائے. حضرات صحابیات رضوان اللہ تعالیٰ علیہن اجمعین کے اندر بڑا اہتمام تھا. حکایات صحابہ میں حضرت شیخ نور اللہ مرقدہ نے صحابیات کے دینی جذبے کو بیان کرنے کے لیے مستقل عنوان قائم کر کے اس کو بیان کیا. وہاں کیسا دین کا جذبہ تھا, کیسے وہ دین کو سیکھنے کے لیے قربانیاں دیا کرتے تھے. اللہ نے وہ تو بڑے گویا فقر و فاقے کی زندگی گزارتے تھے, ان کے پاس دولت کی ریل پیل نہیں تھی, اس کے باوجود اس فقر و فاقے میں انہوں نے جس طرح دین کو سیکھا, اس پر عمل کیا اور جیسے مضبوطی سے اس کو تھاما, ہم اور آپ تو آج اس کا تصور بھی نہیں کر سکتے. تو بہرحال کہنے کا مطلب یہ ہے کہ نماز کا اہتمام ہونا چاہیے. دوسری چیز جو نبی کریم صلی اللہ علیہ وسلم نے فرمائی, وہ صامت شہرا, مہینے بھر کے روزے رکھ لے. مہینے بھر کے روزے سے مراد رمضان المبارک کے روزے, یہ بھی شریعت کا ایک فریضہ ہے. اور دیکھو خالی روزہ مقصود نہیں, روزہ ایک گویا اس مہینے کی ایک مخصوص عبادت ہے جو اللہ تعالیٰ نے ہر مومن کے اوپر لازم کی ہے. ورنہ رمضان کا مہینہ جو ہے نا الحمدللہ اب آنے ہی والا ہے, زیادہ وقت نہیں رہ گیا, ایک آدھ ڈیڑھ مہینے سوا مہینے کا فصلہ رہ گیا ہے, اور یہ اتنا اہم مہینہ ہے کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم باقاعدہ رمضان شروع ہونے سے پہلے حضرات صحابہ کے سامنے مستقل بیان دیا کرتے تھے, اور اپنے بیان کے ذریعے سے رمضان کی اہمیت بتلاتے تھے. حضرت سلمان فارسی رضی اللہ تعالیٰ عنہ کی روایت جو حضرت شیخ مولانا زکریہ صاحب رحمۃ اللہ علیہ نے فضائل رمضان کے شروع میں نقل کی ہے, کہ حضرت سلمان فرماتے ہیں کہ شعبان کے آخری دنوں میں نبی کریم صلی اللہ علیہ وسلم نے ہم کو خطبہ دیا, اور اس خطبے میں فرمایا, قد ازلکم شہر عظیم شہر مبارک شہر فیہ لیلۃ خیر من الف شہر جعل اللہ صیامہ فریضۃ و قیام لیلہ تطوعا, کہ تم پر ایک مہینہ بڑا عظمت والا بڑا برکت والا سایہ فگن ہے, یعنی آیا ہی چاہتا ہے, ان قریب آ رہا ہے, بس ایک دو دن میں آنے والا ہے, اور جو ہے وہ ایسا مہینہ ہے کہ اس میں اللہ تبارک تعالیٰ نے ایک رات ایسی رکھی ہے جو ہزار مہینوں سے بہتر ہے. یعنی کوئی آدمی ہزار مہینے 83 سال اور اوپر 3-4 مہینے تک اگر اللہ کی عبادت کرتا رہے اور اس پر اتنا ثواب نہیں ملے گا جتنا اس کو اس ایک رات کے اندر ثواب عبادت کرنے پر ملا کرتا ہے. یہ لیلۃ القدر ہے, قرآن پاک میں اس کی فضیلت کو بیان کرنے کے لیے اللہ تبارک تعالیٰ نے مستقل ایک سورت نازل فرمائی, اور یہ وہ چیز ہے جو اللہ تعالیٰ نے خصوصیت کے ساتھ اس امت کو عطا فرمائی. اس امت محمدیہ پر اللہ تعالیٰ کے بڑے انعامات ہیں, بڑے اکرامات ہیں. نبی کریم صلی اللہ علیہ وسلم کے صدقے میں اللہ تعالیٰ نے ایسی ایسی چیزیں اس امت کو عطا فرمائی کہ اگلی امتوں کو اس کی ہوا بھی نہیں لگی. اور اسی لیے اگلی امتیں کیا, اگلی امتوں کے جو انبیاء تھے نبی تھے ان تک نے جو ہے اس کی تمنا کی. حضرت موسیٰ نے پہلے تو کہا یہ امت مجھے دی جائے, نہیں تو مجھے اس امت میں پیدا کیا جائے. اس امت میں پیدا ہونے کی تمنا انہوں نے ظاہر کی, حضرت عیسیٰ علیہ نبینا علیہ الصلوۃ والسلام نے ظاہر کی. تو بہرحال اللہ تعالیٰ نے ہمیں محض اپنے فضل سے بغیر ہماری کسی جو ہے محنت کے اللہ نے اس امت میں ہمیں پیدا فرمایا, یہ شرف عطا فرمایا, یہ اللہ تعالیٰ کا بہت بڑا انعام ہے. اللہ کے اس انعام کا حق اور اس کی شکر گزاری اور اس کی حق ادائیگی یہ ہے کہ ہم جو ہے اس مہینے کو جو اللہ نے خاص طور پر نبی کریم صلی اللہ علیہ وسلم کے صدقے اور طفیل میں ہمیں عطا فرمایا ہے وصول کرنے کا ادا کرنے کا اہتمام کریں. اب اس مہینے کی عبادتوں میں ایک تو ہے جو ہے روزے, وہ تو فرض ہیں. اب روزہ بھی جو ہے روزے کا ایک مطلب یہ ہے کہ آدمی صبح صادق سے لے کر غروب آفتاب تک کھانے پینے اور صحبت سے اپنا آپ کو بچائے رکھے روزے کی نیت کے ساتھ, تو کرتے ہی ہم. لیکن یہ روزہ بھی ظاہری شکل و صورت ہے, روزے کے اندر حقیقت تو یہ ہے کہ آدمی اپنے پورے جسم کو اللہ کے سامنے ایسا بنا دے کہ اللہ کا استحضار, اللہ مجھے دیکھ رہے ہیں, میں اللہ کی نگاہوں کے سامنے ہوں. یہ تقویٰ حدیث قرآن میں کتبہ علیکم الصیام کما کتبہ علی الذین من قبلکم, کہ تم پر روزے فرض کیے گئے جیسے تم سے اگلوں پر. کتبہ علیکم کی تشریح کرتے ہوئے علماء نے لکھا ہے کہ آدمی کے پورے جسم پر روزہ فرض کیا گیا ہے, آنکھ پر کیا گیا آنکھ کی حفاظت کرے, کان پر کیا گیا کان کی حفاظت کرے, زبان پر کیا گیا ہے زبان کی حفاظت کرے. روزے کی حالت میں گویا हमारी ज़बान से कोई ऐसा जुमला, कोई ऐसा लफ्ज़ जिसको शरीयत ने मना किया हो न निकलना चाहिए। गीबा, झूठ, गाली गलौज, हदीस में आता है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि रोज़ा जो है वो ढाल है, बशर्ते कि आदमी उसको फाड़ ना दे। ढाल का क्या मतलब? पहले ज़माने में आपस में जो लड़ाइयाँ होती थी, उन लड़ाइयों में जो हथियार इस्तेमाल किए जाते थे वो तलवार हुआ करती थी, नेज़ा और जो है तीर हुआ करते थे। ये वो हथियार थे जिनके वार से अपने आप को बचाने के लिए आदमी ढाल इस्तेमाल करता था। ढाल एक ऐसी बनाई जाती थी गोल के, जिसको आदमी अपने चेहरे और अपने जिस्म के सामने आने वाले गोया तीर से, आने वाले तलवार के वार से, आने वाले नेज़े के वार से बचने के लिए, रोकने के लिए इस्तेमाल करता था। लेकिन ये ढाल खुद ही अगर फटी हुई हो, उसके अंदर ही जो है शिगाप पड़ गया है, तो वो फिर भला वो तलवार के वार को, नेज़े के वार को क्या रोकेगी? वो किसी काम की नहीं है। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम रोज़े को ढाल फरमा रहे हैं। ये रोज़ा जो है हमारे दुश्मन दो हैं, शैतान और नफ्स, उनके जो हमले हम पर होते हैं उन हमलों से बचाने का ये ज़रिया है। लेकिन अब इस रोज़े को जो ढाल है हम फाड़ दें, तो फिर वो नफ्स और शैतान के हमले से हम कैसे बच सकेंगे? अब ये फाड़ना क्या है? नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जवाब में फरमाया, पूछा गया कि अल्लाह के रसूल उसको फाड़ना क्या है, जवाब में फरमाया आदमी गीबत करे और झूठ बोले। गोया गीबत करके आदमी अपने रोज़े को ख़त्म कर देता है, उसका जो असर है, उसका जो मकसद है वो हासिल नहीं होता। हदीस में आता है एक मरतबा दो औरतों को बहुत रोज़ा लगा, माना कहते रोज़ा लगा, यानी मतलब ये है कि रोज़े के अंदर भूख प्यास का शदीद एहसास हो और आदमी बेचैन हो जाए। तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम के सामने उनकी ये कैफियत बयान की गई, तो उन्होंने कहा, हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाए, इन्होंने तो गोश्त खाया है अपनी बहनों का। बाकायदा उनके सामने प्याला पेश किया गया कि इसमें कह करो, कह की तो उसमें गोश्त के टुकड़े निकले। उन औरतों ने कहा, हमने तो गोश्त खाया नहीं था। अल्लाह ताला ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की बरकत से उन्होंने जो गीबत की थी, उस गीबत की सूरत मिसाली गोया उसको जाहिर करने के लिए अल्लाह ने उस गोश्त के टुकड़े उनके कह में निकलवाए। उन्होंने फरमाया ये है। तो देखिए, यह रोज़े में गुनाह का काम आदमी जब करता है ना, उसको रोज़ा लगता है, रोज़े की वजह से भूख और प्यास की शिद्दत। जो नेक लोग हैं हमेशा अल्लाह की इताअत में, फरमाबरदारी में, जिक्र में, तिलावत में, दुआ में, नेकी के कामों में लगे रहते हैं, उनको कभी रोज़ा नहीं लगता। तो ये रोज़ा लगने की का इलाज भी यही है कि आदमी अपने आप को इन चीज़ों से बचाए, ज़बान की हिफाजत करे, आँख की हिफाजत करे, कान की हिफाजत करे। आजकल तो क्या हो गया, रोज़े को गुजारने के लिए लोग बाकायदा बंद कमरे में बैठ करके दिन भर या दिन का बड़ा हिस्सा रमज़ान के अंदर टीवी देखते रहते हैं। आँख का गुनाह, और साथ ही साथ उसमें म्यूज़िक भी चलता है, ज़बान का गुनाह, अरे कान का गुनाह। तो ये इन गुनाहों का इर्तिकाब किया जाएगा तो फिर कैसे रोज़े के बरकात हासिल होंगे? जो भी इबादत है उस इबादत की का असल फ़ायदा, उसका असर, उसका गोया उसका नतीजा उसी वक्त जाहिर होगा जब हम उस इबादत के दौरान अपने आप को गुनाहों से बचाने का भी एहतमाम करें। तो बहरहाल ज़बान, आँख, कान, दूसरे अज़ा, उनको बचाने का एहतमाम किया जाए, और जो है वो साथ ही साथ इफ्तार जो हलाल माल से किया जाए, और साथ ही साथ आदमी ये भी सोचे, पता नहीं मेरी ये इबादत अल्लाह की बारगाह में कबूल हुई या नहीं। वल्लज़ीन युतून मातौ वक़ुलूबुहुम वजिलतुन, क़ुरान में अल्लाह ताला ने अपने बंदों का हाल बयान किया है, उनका हाल ये है कि जब वो अल्लाह की इबादत और फरमाबरदारी करते हैं, नेकी के काम करते हैं, नमाज पढ़ते हैं, सदका खैरात करते हैं, तो करते हुए डरते हैं, पता नहीं हमारा ये अमल अल्लाह की बारगाह में कबूल हुआ है या नहीं है। हमें तो इन चीज़ों का एहसास ही नहीं। हम तो रोज़ा अगर रख भी लिया तो एक तो रोज़ा इस तरह बेउसूली के साथ गुजारेंगे, और साथ में अपने अंदर ही अंदर बहुत इतराते भी हैं कि हमने कोई बहुत बड़ा तीर मार दिया है, हालांकि पता नहीं हमारे इस रोज़े पर सवाब के बजाय कहीं सजा ना हो जाए। डरते रहने की ज़रूरत है। अल्लाह के बंदे इबादत करके इतराते नहीं बल्कि डरते हैं अल्लाह के हुजूर अपनी कमी और कोताही का इसरार कर रात भर इबादत करते हैं, और रात के आखिरी हिस्से में वबिल असहारे हुम यस्तगफिरून, अल्लाह से अपने गुनाहों की मगफिरत चाहते हैं। अल्लाह हमारी कोताहियों को माफ कर दे। जो इबादत आदमी को किब्र में, गुरूर में मुब्तला करे, वो इस बात की अलामत है कि वो अल्लाह के यहाँ कबूल नहीं है। ये इबादत, ये तो अल्लाह की इताअत थी, और उसके नतीजे में गुनाह हो, ये गुरूर तकब्बुर, ये तो हराम काम है। ये गुनाहों का होना ये दलील है कि इबादत अल्लाह की बारगाह में कबूल नहीं हुई। इसलिए आदमी अपने हाल को ज़रा देखे, उस पर नज़र सानी करे और इन बुराइयों से अपने आप को पाक करने का अहतमाम करे। और रमज़ान के अंदर रोज़े के साथ साथ तरावी भी एक ऐसी नमाज है जो अल्लाह ताला ने मुस्तकिल हमारे लिए जारी फरमाई है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के ज़रिए से। वो औरतें आम तौर पर तरावी नहीं पढ़ती, वह हालांकि ये तरावी वाली सुन्नत जिस तरह मर्दों के लिए है, औरतों के लिए भी हैं। 20 रकातें उनको पढ़नी चाहिए, अगरचे भारी मालूम होगी, लेकिन वैसे भी रमज़ान के महीने में कुछ ना कुछ तो इबादत करनी है। इस बहाने से कोई अल्लाह के सामने खड़ा होने का मौका मिलेगा। अल्लाह ने हमें यह शर्फ अता फरमाया, इज्जत दी कि हमको अपनी बारगाह में बुलाकर अपने सामने खड़े होने का मौका दिया। ये हमारे गुनाहों के बावजूद अल्लाह की तरफ से ये इजाज़त, ये इनाम, ये बहुत बड़ा इकराम है, उसकी कदर करनी चाहिए। और फिर आगे उस रिवायत में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि जो आदमी इस महीने में अल्लाह का क़ुर्ब हासिल करे किसी फ़र्ज इबादत के ज़रिए से, तो उसको इस महीने के अलावा 70 फ़र्ज अदा करने का सवाब मिलेगा। और जो इस महीने में अल्लाह का क़ुर्ब हासिल करे नफल इबादत के ज़रिए, तो उस और महीने इस महीने के अलावा में फ़र्ज इबादत करने का सवाब मिलेगा। लो भाई, कितना बड़ा हमारे लिए अल्लाह ताला ने इनाम ज़ाहिर कर दिया। सीज़न होती है ना किसी भी चीज़ की, तो सीज़न में सेल तो बढ़ जाता है लेकिन कीमतें बढ़ती नहीं, वही रहती हैं। ये नेकियों का सीज़न है, सेल भी बढ़ जाएगा और कीमत भी। एक फ़र्ज का सवाब 70 फ़र्ज के बराबर। आप अंदाज़ा लगाओ, आप कोई चीज़ लेकर अपने घर से नीचे उतरें और यहाँ कोई आपको वो चीज़ आपसे एक जो है डॉलर में मांगे, लेकिन वही चीज़ यहाँ से जो है आप थोड़ी दूर जा कर के बेचेंगे तो वहाँ उसके आपको $70 मिलेंगे। तो 100 आदमी यहाँ मांगेंगे तो अभी आप देंगे नहीं, क्या नहीं मैं तो वहाँ जाके बेचूँगा, मुझे तो इसकी $70 कीमत चाहिए। अल्लाह ताला ने रमज़ान में फ़र्ज का सवाब 70 फ़र्ज के बराबर और नफल का सवाब फ़र्ज के बराबर। यूँ समझो कि लोहा सोने के भाव, लोहा सोने के भाव। नफल का सवाब तो कम है और फ़र्ज का सवाब बहुत ज़्यादा है। क्या नफल लोहे कीमत के अतबार से, क्या लोहा सोने के भाव। हमारे एक बुजुर्ग थे रांदेर में, हजरत मौलाना अहमदुल्ला साहब रहमतुल्लाह अलैह, रांदेर जामिया हुसैनिया के शेखुल हदीस, बड़े लो अल्लाह ताला के नेक बंदे, उनके मवाइस में बड़ी तासीर थी। बहुत साल पहले का किस्सा है, 1971 में हमारे यहाँ जब पहला एहतिकाफ हुआ था, मस्जिद में तशरीफ लाए थे, अदन ने फरमाया भाई आज अगर मालूम हो जाए कि सोने लोहे का भाव सोने के बराबर हो गया है तो लोग अपने घर के दरवाज़ों की नौकें और ये सब निकाल के बेड डालेंगे, क्या बाद में देखी जाएगी, अभी तो सोने का भाव ले लो, इसका इजाद बाद में हो जाए, दरवाजे भी निकाल कर बेड डालेंगे, पहले सोने का भाव हासिल कर लो। तो बहरहाल अल्लाह ताला ने मौका दिया है तो ये सोने का भाव हासिल करने का। और भी इस महीने में जो है नेकी की बड़ी ताकीद है, और ख़ास करके उसमें इस्तिग़फ़ार का अहतमाम किया जाए, कलमा तैयबा का अहतमाम किया जाए, अल्लाह से जन्नत का सवाल किया जाए और जहन्नम से पनाह मांगी जाए, गरीब गोरबा की जो है उनके साथ अच्छा सलूक, ये भी इस महीने की खसूसियत है। मैं अपनी बहनों बेटियों से कहता हूँ कि इस महीने में आपके इस इलाके में बहुत से गोरबा बसते हैं, आपको चाहिए कि उनके साथ जो है मुआसात का, गमखारी का और भलाई का सलूक करें। किसी रोज़ेदार को रोज़ा खुलवाने पर इतना सवाब मिलता है कि उस आदमी को अल्लाह ताला जहन्नम से आज़ाद कर देते हैं, और उसको जितना रोज़े का सवाब मिला उतना सवाब उसको अल्लाह की तरफ से दिया जाता है। इसलिए इस महीने में कोशिश हो कि ज़्यादा से ज़्यादा अल्लाह ताला आपके ज़रिए से रोज़ेदारों के रोज़े खुलवाए। थोड़ा सा एक छोटा सा पैकेट बनाकर आप अगर वो गुरबा जो रोज़ा रख रहे हैं उनके इफ्तार के लिए अपने यहाँ से भेजने का अहतमाम करेंगी तो इंशाल्लाह ये फजीलत भी हासिल हो जाएगी। तो बहरहाल जो है हम महीने भर के रोज़े रख ले तो उसका मतलब ये नहीं कि खाली रोज़े, जैसा कि मैंने कहा ना ये पूरा निज़ाम है, शरीयत ने रमज़ान का एक पूरा सिलेबस बनाया है, उस पूरे सिलेबस के मुताबिक हमें अपनी ज़िंदगी गुजारनी है। उसमें एक हिस्सा ये भी है कि एतिकाफ़ किया जाए। वैसे औरतें यूँ समझती हैं कि हम मस्जिद में मर्द एतिकाफ़ करेंगे, नहीं, अज़वाज मुतहरात भी एतिकाफ़ का अहतमाम करती थी। खुद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की हयात तैयबा में और आपकी वफात के बाद भी जो आपकी पाक बीबियाँ थी वो एहतिकाफ किया करती थी। आप भी अपने घर में, जैसा कि फ़ज़ाइल रमज़ान में एहतिकाफ का जो बयान है उसमें हज़रत शेख ने लिखा है कि औरत अपने घर की मस्जिद में, घर की मस्जिद का मतलब ये है कि घर में जो हिस्सा आपने नमाज पढ़ने के लिए मखसूस कर दिया है उसमें आप एहतिकाफ कर लें। हज़रत शेख फरमाते हैं कि औरतों के लिए तो एहतिकाफ बड़ा आसान, कि घर ही के अंदर रहेंगी और अपनी जगह पर बैठी बैठी नमाज पढ़ेगी, दुआ करेगी, तिलावत करेगी और अपने घर की बच्चियों से, अपनी बहुओं से, अपनी बेटियों से घर का कामकाज भी करवाती रहेगी। गोया मुफ्त में एहतिकाफ का सवाब मिल जाएगा। इसलिए ये रमज़ान के रोज़े एक पूरा निज़ाम है, पूरा एक सिलेबस है। आपको रमज़ान उसी के मुताबिक गुजारना है। और सबसे बड़ी बात आखिरी जो है वो मैं ये बतलाता हूँ कि हर घर की तमाम औरतें इस बात का अहद कर लें कि हमारा ये रमज़ान का महीना ऐसी हालत में गुजरे कि एक गुनाह भी हमसे सादिर ना हो, एक गुनाह भी सादिर ना हो। अगर आप इसका अहतमाम कर लेंगी, हमारे बुजुर्गों ने कहा है कि आदमी रमज़ान का महीना जिस तरह गुजारता है पूरा साल उसी तरह गुजरता है। अगर रमज़ान के महीने में हमने अल्लाह की इताअत कर ली, फरमाबरदारी कर ली और नमाजों का अहतमाम कर लिया, गुनाहों से अपने आप को बचा लिया, तो रमज़ान के बाद भी अल्लाह ताला इसकी तौफीक अता फरमाती है। हमारा दूसरी चीज़ ये हुई। तीसरी चीज़, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं वाह सनत फर्जा, कि जिस औरत ने अपनी शर्मगाह की हिफाजत कर ली, यानि गोया अपनी पाक दामनी की हिफाजत कर ली। सुनो मेरी बहनें बेटियाँ, ये दौर जिससे हम गुजर रहे हैं ये मुनकरात, फवाहिश, बेहयाई का दौर है। दुनिया के शैतानों ने गोया तय कर लिया है कि दुनिया के हर हर फर्द को गोया इन बुराइयों के अंदर मुब्तला करके रहेंगे और उसके लिए जो कुछ हो सकता है वो कर रहे हैं। आज एक एक मोबाइल, हर हर बच्चे के यहाँ पास एक क्या दो दो तीन तीन मोबाइल होते हैं और उसके ज़रिए से बच्चे क्या सीखते हैं हम और आप खूब जानते हैं। गोया पूरी दुनिया में एक सैलाब, क्या सैलाब से भी बढ़कर सुनामी कह सकते हैं, आई हुई है बेहयाई की, फवाहिशात और मुनकरात की और ये शहवत के गुनाहों की। इससे औरतें भी बेचारी बची हुई नहीं हैं। शरीयत औरतों को ख़ास तौर पर ताकीद करती है। कुरान पाक में भी औरतों की जिन खूबियों को बयान किया गया उसमें अल-मुहसनात, यानी वो औरतें जो अपनी पाक दामनी की हिफाजत करती हैं। तो पाक दामनी ये बहुत बड़ी सिफत है औरत की। हया ये औरत का जेवर है। जैसे बगैर जेवर की औरत होती है तो उसको गोया पसंद नहीं किया जाता, तो औरतों के लिए हया जेवर है। हया अपने अंदर पैदा करो, अपनी पाक दामनी का अहतमाम करो, अपने घरों का माहौल ऐसा हो कि अपनी बच्चियों को, अपनी बहुओं को, अपनी माताहत औरतों को ज़्यादा घर से निकलने न दो। कुरान में बारी तारा का इरशाद है वकर्ण फी बुयूतिकुन्न वला तबर्रजन तबर्रुजल जाहिलियतिल उला। ये तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की बीवियों को अल्लाह ताला खिताब करके फरमाते हैं, हालांकि वो तो उम्मत की माएँ थी और तकवा और तहारत के बहुत ऊंचे मकाम पर फाइज थी। फिर भी अल्लाह ताला कहते हैं कि अपने घरों में जमी रहो और जैसे ज़माने जाहिलियत में वो बनाव सिंगार करके बेपर्दगी के साथ निकलती थी, ऐसा मत निकलो। तो बहरहाल कहने का हासिल ये है कि अपने घर की बेटियों, बीवियों, बच्चियों, ये जो छोटी छोटी औलाद हैं औरतें, उनको भी ये हया का सबक सिखाना चाहिए। ये हया बहुत अहम चीज़ है औरत के हक में, इस पाक दामनी की हिफाजत के लिए। आजकल बाकायदा उसका एक गोया साजिश चलती है। ऐसी औरतें होती हैं जो घरों में जाती है और घर की बच्चियों को जो है वरगलाती हैं, उनका दूसरों के साथ ताल्लुक़ कायम करती हैं। ऐसी औरतें बाकायदा छोड़ी जाती हैं। अच्छी अच्छी लड़कियां जो पढ़ी थी, आलेमा हुई थी, अच्छी अखलाक वाली थी, ऐसी औरतें आकर के उनको भी बिगाड़े। से बहुत सारे वाकयात मेरे इल्म में हैं, अभी मौका नहीं बयान करने का। बहरहाल मेरे कहने का हासिल यह है कि आप अपने घरों में रह कर के अपनी और अपनी बीवियों, अपनी बेटियों और अपनी बहुओं और अपने घर की बच्चियों की इज्जत और आबरू की हिफाजत का अहतमाम करें। देखो सैयदतो निसाए अहली जन्ना, जन्नत की औरतों की सरदार खातून जन्नत फातिमा रदी अल्लाह ताला अन्हा, उनका हाल क्या था मैं आपको बयान करूं, आपको हैरत होगी। वो जब बीमार हुई, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की वफात का सदमा उनको ऐसा हुआ कि उस सदमे की वजह से वो बीमार हो गई, और उसी बीमारी में थोड़े मुद्दत के बाद 6 महीने के अंदर अंदर उनका इंतकाल हो गया। उस बीमारी के अंदर उनकी यादत, उनकी खबरगिरी हजरत जो है अस्मा बिनत उमैस रदी अल्लाह ताला अन्हा, जो उस वक्त हजरत अबू बकर सिद्दीक रदी अल्लाह ताला अन्हा के निकाह में थी, वो करती थी। ये हजरत अस्मा बिनत उमैस वो सहाबिया हैं जो हजरत अबू बकर से पहले हजरत जाफर इब्न अबी तालिब हजरत अली के बड़े भाई हैं उनके निकाह में थी, और ये दोनों मियाँ बीवी ईमान कबूल करने के बाद हिजरत करके हबशा गए हुए थे। एक तवील जमाना, लंबा जमाना ये हबशा रही हैं अपने अगले शोहर जो है हजरत जाफर के साथ। फिर जब सन हिजरी 7 में खैबर फतह हुआ, उस वक्त हजरत जाफर उन तमाम मुसलमानों को जो वहाँ हबशा में हिजरत करके गए थे लेकर के आए मदीना मुनव्वरा, उनके साथ आई। फिर गज़वा मूता में हजरत जाफर तो शहीद हुए, उनकी शहादत के बाद इनका निकाह हजरत अबू बकर से हुआ। तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम की वफात के वक्त और फिर जो है हजरत फातिमा की बीमारी के ज़माने में ये हजरत अबू बकर के निकाह में थी, और यही हजरत फातिमा की खिदमत करती थी। हजरत फातिमा की वफात के बाद उनको गुसल देने में यही थी, हजरत अली के साथ शरीक थी। तो बहरहाल ये हजरत अस्मा बिनते उमैस कहती हैं कि उस बीमारी में हजरत फातिमा ने मेरे सामने ये कहा कि मैंने पूरी ज़िंदगी इस बात का अहतमाम किया कि चादर उड़ी हुई और पर्दे की हालत में भी मेरे जिस्म पर किसी की नज़र न पड़े। गोया पर्दे में है, फिर भी अगर एक औरत पर्दे में बुरके में भी बाहर निकलेगी चादर ओढ़कर, तो भले उसका चेहरा और दूसरी चीज़ें नज़र नहीं आएगी, लेकिन उसका कद्दोकामत, उसका साइज़ का कुछ न कुछ तो अंदाज़ा देखने वालों को हो ही जाता है। हजरत फातिमा रदी अल्लाह ताला अन्हा अपनी कमाल गैरत की वजह से और बहुत ज़्यादा शर्म हया की वजह से इस चीज़ को भी पसंद नहीं करती थी कि किसी अजनबी आदमी की निगाह इस चादर उड़ी हुई हालत में भी मेरे जिस्म पर पड़े। तो बहरहाल उन्होंने हजरत अस्मा बिनत उमैस से यूँ कहा कि मैंने पूरी ज़िंदगी अपने इस तरह अहतमाम किया कि कभी किसी अजनबी के सामने ना आ पाऊँ, लेकिन मुझे अब डर यह है कि इंतकाल के बाद जब मुझे कफन पहनाया जाएगा और मेरी लाश जनाजे के लिए लाई जाएगी, तो उस कफन पहनी हुई हालत में मेरे जिस्म पर अजनबियों की निगाह पड़ेगी, और बस उसी फिक्र में वो गुली जा रही थी। तो हजरत अस्मा बिनत उमैस कहती हैं कि मैंने हजरत फातिमा से अर्ज़ किया कि हजरत मैं जब वहाँ हबशा में रहती थी तो हबशा के अंदर एक तरीक़ा देखा, वहाँ औरतों के जनाजे के ऊपर जो है छतरी, जनाजा पोश जिसको कहते हैं, वो रखी जाती थी। एक लकड़ी का बना हुआ फ्रेम होता था, उसके ऊपर फिर चादर डाल दी जाती थी, तो उसकी वजह से जनाजे में रखी हुई लाश जो है कफन में लिपटी हुई वो भी लोगों को नज़र नहीं आती थी। चुनांचे ये सुना तो हजरत फातिमा रदी अल्लाह तआला ना बे इंतहा मसरूर हुई और उनके चेहरे पर मुस्कुराहट आ गई। हजरत अस्मा फरमाती हैं कि हुजूर की वफात के बाद कभी वो नहीं मुस्कुराई हुजूर के गम में, लेकिन ये सुनकर इस खुशी में कि अल्लाह ने मेरी पाक दामनी की और मेरी वह हया का अहतमाम किया बचाने का, उनके बे इख्तियार उनके चेहरे पर मुस्कुराहट आ गई, और उन्होंने वसीयत की कि मेरे जनाजे के ऊपर ये छतरी जनाजा पोश डाला जाए। आप अंदाज़ा लगाओ कि ये हमारी उन माओं, हमारी बहनों और हमारी उम्मत की उन सहाबिया औरतों की इफ़त और इस्मत का आलम था। हजरत आयशा सिद्दीक़ा रदी अल्लाह ताला अन्हा जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की बड़ी लाडली महबूब बीवी हैं, हजरत अबू बकर रदी अल्लाह ताला अन्हा की साहबजादी हैं, उनका हाल सुनो। मिश्कात में रिवायत है, हजरत आयशा फरमाती हैं कि वफात हुजूर सल्लल्लाहु अलैहि वसल्लम की वफात चूँकि उनके हुजरे में हुई थी, इसलिए हुजूर सल्लल्लाहु अलैहि वसल्लम की कब्र भी उनके कमरे ही में बनी। उसके बाद फिर हजरत अबू बकर का जब इंतकाल हुआ तो उनकी कब्र भी حضرت ابو بکر کی خواہش پر اسی کمرے میں بنائی گئی. پھر حضرت عمر رضی اللہ تعالیٰ عنہ پر جب حملہ ہوا زخمی ہوئے اور ان کو یہ خیال ہوا کہ اب میں بچوں گا نہیں, تو انہوں نے اپنے بیٹے حضرت عبداللہ ابن عمر کو حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کے پاس بھیجا کہ آپ کے حجرے میں میرے دونوں رفیق یعنی نبی کریم صلی اللہ علیہ وسلم اور ابو بکر کی قبریں ہیں, میرا جی چاہتا ہے کہ مرنے کے بعد بھی میرا ان کا ساتھ رہے اگر آپ اجازت دیں, چونکہ کمرہ حضرت عائشہ کا تھا اس لیے اگر آپ اجازت دیں تو وہاں میری قبر بنے. حضرت عائشہ رضی اللہ تعالیٰ عنہ نے جواب میں فرمایا میری تمنا تو یہ تھی کہ میری قبر یہاں بنتی, لیکن آپ نے جب اپنی اس خواہش کا اظہار کیا تو میں آپ کو اپنے اوپر ترجیح دیتی ہوں اور اجازت دیتی ہوں کہ آپ کی قبر یہاں بنے. چنانچہ ان کی پھر بھی حضرت عمر کے مزاج میں چوبہ احتیاط تھی, ان کو یہ خیال ہوا کہیں میری زندگی میں میری آنکھوں کی شرم کی وجہ سے تو اجازت نہیں دی, اس لیے وفات کے بعد انہوں نے وصیت کی تھی اپنے بیٹے حضرت عبداللہ کو کہ مرنے کے بعد میرا جنازہ تیار ہونے کے بعد پھر دوبارہ حضرت عائشہ سے اجازت لی جائے کہ اگر آپ اجازت دیں تو آپ کی اس پہلے والی اجازت کے مطابق ان کو دفن کریں, ورنہ آپ نہ کہیں گے تو ان کا عام مسلمانوں کے قبرستان میں دفن کیا جائے گا. بہرحال حضرت عائشہ نے کہا میں اجازت دے چکی ہوں. خیر بہرحال وہ دفن ہوئے. میں جو بات بیان کرنا چاہتا ہوں وہ یہ ہے, حضرت عائشہ فرماتی ہیں کہ اب تک میرے اس حجرے میں پہلے میرے شوہر تھے نبی کریم صلی اللہ علیہ وسلم, دوسرے میرے ابا تھے, یہ جب ان دونوں کی خبریں جب تک رہی تو جیسے ایک عورت اپنے شوہر اپنے باپ کے سامنے جو ہے اوڑھنی اوڑھے بغیر بھی آتی ہے, گویا ان چیزوں کا میں خیال نہیں کرتی تھی, لیکن جب سے حضرت عمر میرے کمرے میں دفن ہوئے ہیں میں نے کبھی اپنے جسم کو کھلنے نہیں دیا. اندازہ لگاؤ کہ جو عورتیں گویا قبر والوں سے بھی پردے کا اہتمام کرتی ہیں وہ زندوں سے کیسا اہتمام نہ کرتی ہوں گی. اس لیے میری بہنوں بیٹیوں ہمارے لیے بہت بڑی دولت بہت بڑا ہمارا سرمایہ ہمارا قیمتی ہماری متاع یہی ہے کہ ہم اپنی شرم و حیا اپنی پاک دامنی کی حفاظت کا اہتمام کریں, خود بھی بچیں اپنی بیٹیوں بہوؤں اپنی بچیوں کو بھی اس کو بچانے کا اہتمام کریں. یہی ہے جس کو حضور فرماتے ہیں وہ سنت فرجہ, جس نے اپنی شرمگاہ کی اپنی جو ہے اس کی حفاظت کی. اور چوتھی بات وطاعت بالہا, اپنے شوہر کی اطاعت اور فرما برداری یہ بھی بڑی اہمیت کی حامل ہے. آج کل دور جو چل رہا ہے اس میں شوہروں کی اطاعت کے معاملے میں بھی عورتوں کی طرف سے بڑی غفلت برتی جاتی ہے, حالانکہ نبی کریم صلی اللہ علیہ وسلم نے اس کو بہت شریعت مطہرہ نے بہت ضروری قرار دیا, بلکہ حدیث میں یہاں تک آتا ہے حضور صلی اللہ علیہ وسلم نے فرمایا اگر میں کسی کو اللہ کے علاوہ کسی دوسرے کے سامنے سجدہ کرنے کے لیے کہتا تو عورت کو حکم دیتا کہ وہ اپنے شوہر کو سجدہ کرے. اس سے شوہر کی فرما برداری اور اطاعت کا اندازہ لگا سکتی ہیں. اس لیے شوہر کی خدمت اور ان کی جو ہے اطاعت و فرما برداری یہ بھی بڑی اہم ہے. بہرحال نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے جو ہے وہ چار باتیں فرمائی, بہت شارٹ فارمولا بہت مختصر جو ہے نسخہ عورتوں کے لیے جنت میں جانے کا بتلا دیا. کیا بتلایا؟ جو عورت پانچ وقت کی نماز پڑھ لے, رمضان کے روزے رکھ لے اور اپنی پاک دامنی کی حفاظت کر لے اور اپنے شوہر کی اطاعت و فرما برداری کر لے, کیا اس پر نتیجہ ہوگا؟ فلتدخل من ای ابواب الجنت شاعت, جنت کے جس دروازے سے بھی داخل ہونا چاہے جنت میں داخل ہو جائے. حقیقت یہ ہے یہ عورتوں کے لیے بہت آسان نسخہ ہے جو حضور صلی اللہ علیہ وسلم نے بتلایا. اللہ تعالیٰ آپ سب کو اس پر عمل کا اہتمام نصیب فرمائے. آخر دعوانا الحمدللہ, دعا کرتے ہیں سبحانک اللہم وبحمدک وتبارک اسمک وتعالی جدک ولا الہ غیرک, اللہم صلی وسلم وبارک علی سیدنا و مولانا محمد وعلى آل سیدنا و مولانا محمد کما تحب وترضى بعدد ما تحب وترضى. ربنا ظلمنا انفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. اے اللہ تو ہمارے گناہوں کو معاف فرما, ہماری خطاؤں سے درگزر فرما, تیری مرضیات پر ہم کو زیادہ سے زیادہ چلا کر تیری نامرضیات سے ہماری پوری پوری حفاظت فرما. اے اللہ ہماری بہنیں بیٹیاں جو یہاں موجود ہیں उनमें से हर एक को तो अपनी वो मकबूल बंदियाँ जिनको तूने अपने हबीब पाक सल्लल्लाहु अलैहि वसल्लम की सोहबत और उनकी सहाबियत का शर्फ अता फरमाया था, उन तरीक़ों को इख्तियार करके अपने औरतों के अंदर इस्लामी माशरत और माशरे और ज़िंदगी के तरीक़े को जारी करने की तौफीक अता फरमा। तेरी जो बंदियाँ अल्लाह इसके लिए मेहनत करती हैं, मुजाहदा करती हैं, मशक्क़त उठाती हैं, अल्लाह तू उनकी इन कोशिशों को हुस्ने कबूल अता फरमा कर उनको अपनी बारगाह के अंदर ऊंचा मकाम अता फरमा। और हर हर मुसलमान औरत को तेरे हबीब पाक सल्लल्लाहु अलैहि वसल्लम के बतलाए हुए तरीक़ों के मुताबिक ज़िंदगी गुजारने की तौफीक अता फरमा। अल्लाह यहाँ मौजूद तेरी तमाम बंदियों की जायज़ और नेक मुरादें पूरी फरमा। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम व तुब अलैना इन्नका अंतत तवाबुर रहीम। صلى الله تعالى على خير خلقه سيدنا ومولانا محمد وآله وصحبه اجمعين برحمته।